پروگرام جہان رنگ میں خوش آمدید. میں ہوں آپ کا میزبان قمر عباس جعفری. سلام قبول کیجیے صاحب. جیسا کہ آپ جانتے ہیں کہ گزشتہ روز پاکستان کے شہر لاہور میں ایک افسوسناک واقعہ ہوا جس میں وکلا کے ایک جتھے نے امراض قلب کے اسپتال پر حملہ کر کے, جس کے ڈاکٹروں سے وکلا کے کچھ تنازعات تھے, اسپتال کو تہ بالا کر دیا. اور کہنے کے عہدیداروں کے مطابق تقریباً 90% اسپتال تباہ و برباد ہوا, اور سرکاری اعداد و شمار کے مطابق کم از کم 4 ایسے مریض جو زندگی کے حصول کے لیے اس اسپتال میں آئے تھے, اس ہنگامے میں زندگی کی بازی ہار بیٹھے. اسپتال کے انتہائی قیمتی آلات اور سامان کا نقصان الگ ہوا. پولیس نے ان وکلاء میں سے 46 کو گرفتار کر کے انسداد دہشت گردی کی عدالت میں پیش کیا, جن کو عدالت نے پولیس کی درخواست کے باوجود پولیس ریمانڈ پر دینے کے بجائے جوڈیشیل ریمانڈ پر جیل بھیج دیا ہے. ہم اسی حوالے سے گفتگو کریں گے, اس لیے کہ پورے ملک میں اس پر بہت شدید غم و غصہ پایا جاتا ہے. دوسری جانب وکلا کا ایک ایسا گروپ بھی ہے جو ان گرفتاریوں پر احتجاج کر رہا ہے. اس نے عدالتوں کا بھی بعض مقامات پر بائیکاٹ کیا ہے. ہمارے ساتھ ٹیلی فون لائن پر اس وقت موجود ہیں پی ٹی آئی کے رہنما اور سپریم کورٹ بار کے سابق صدر جناب علی ظفر صاحب, اور پاکستان کے ینگ ڈاکٹر ایسوسیشن کے جنرل سیکرٹری سلمان کاظمی. سب سے پہلے ہم گفتگو کریں گے, ہمارے ساتھ اس وقت ٹیلی فون لائن پر موجود ہیں حفیظ الرحمان صاحب جو کہ لاہور بار کے پریسیڈنٹ ہیں. حفیظ الرحمان صاحب, یہ بتائیے کہ وکلا نے جو کچھ کیا ہے اور آج بھی احتجاج کر رہے ہیں ان کی گرفتاریوں پر, آپ کیا اقدامات کر رہے ہیں اس سلسلے میں؟
لاہور ہائی کورٹ بار کا میں پریزیڈنٹ ہوں. لاہور بار کا جو ڈسٹرکٹ بار ہوتی ہے اس کے پریزیڈنٹ کا نام ہے آسم چیمہ
جی,
جو کہ کل وہاں پہ گئے ہیں پی آئی سی میں
جی.
تو اس کا میں آپ کو بتا دوں کہ کافی دنوں کے ساتھ سے وہ ینگ ڈاکٹر کے ساتھ جھگڑا چل رہا تھا. ہماری ڈسٹرکٹ بار جو لاہور بار جو ہے
جی جی فرمائیے.
لڑائی کو اس لڑائی کافی طول پکڑ گیا, ایک دفعہ کمپرومائز بھی ہوا, لیکن ابھی تک وہ بات چیت ان کی چل رہی تھی, لڑائی چل رہی تھی. تو ایک ڈاکٹر نے ایک ویڈیو وائرل کر دی کہ جناب ہم نے وکلا کو بہت زیادہ مارا, ہم نے اس طرح سے مارا, پھر ان کو کسی جگہ ان کی سنوائی نہیں ہوئی, وہ فلاں جگہ پہ گیا ادھر گیا, ان کو کسی نے سنا. تو جس وجہ سے یہ واقعہ ہوا, لیکن ہم اس واقعے کو کنڈیم کرتے ہیں, ہم اس کے اوپر انتہائی افسوس کا اظہار کرتے ہیں کہ ایسا نہیں ہونا چاہیے تھا, اس کا ہمیں انتہائی افسوس ہے.
لیکن یہ جو واقعہ جو جھگڑا ہوا تھا ڈاکٹروں سے, وہ اس بات کا متقاضی تو نہیں تھا کہ آپ مریضوں کو مار دیں جان سے؟
جی, مریضوں کو مارنے قتل نہیں گئے, نہ ہی مریضوں کو مارا ہے. وہاں پہ صرف یہ ڈاکٹروں کا جو وہاں کا عملہ تھا ان کا اور وکلا کا جھگڑا ہوا ہے, جس کی بنا پہ ادھر سے بھی پتھراؤ ہوا اور ادھر سے بھی پتھراؤ ہوا, دونوں طرف سے یہ ہوا ہے. تو مریضوں کو مارنے قتل نہیں گئے تھے. آپ ان کی ویڈیو دیکھ سکتے ہیں کہ ایک ایمبولینس آئی ہے, وکلا ان کو باقاعدہ راستہ دے رہے ہیں. وکلا کی اگر کوئی ایسی مریضوں کو مارنے کی نیت ہوتی, ایسا کوئی ہوتا تو یہ سوال سوچ بھی نہیں سکتے.
اور اب آپ کے وکلا جو احتجاج کر رہے ہیں ان کی گرفتاریوں پر, وہ کیا کیسے جسٹیفائی کریں گے اسے آپ؟
ہم احتجاج یہ کر رہے ہیں کہ جو بے گناہ ہے ان کو نہ پکڑا جائے, تو اس پہ ملوث ہے صرف انہیں کو پکڑا جائے جن کے پاس اسلحہ تھا یا جنہوں نے کوئی تشدد کیا, ان کو صرف پکڑا جائے اور ان کے ساتھ بھی قانون کے مطابق کاروائی کی جائے.
اچھا حفیظ الرحمان صاحب, یہ بتائیے کہ ابھی یہ اطلاعات ملی ہے کہ آپ نے لاہور ہائی کورٹ میں ان کی ضمانتوں کے لیے درخواستیں دے دی ہیں, آپ کیا کہیں گے اس بارے میں, کتنی حقیقت اس میں؟
نہیں, ابھی تک ہائی کورٹ میں کوئی ضمانت کی درخواست نہیں دی گئی. ابھی تو ان کا 14 دن کا ریمانڈ آج ملا ہے, ان کو دیا گیا, پولیس کو آج انہوں نے پیش کیا ہے. اور ان کو جو پیش کیا گیا, اگر ہم اس کی ویڈیو دیکھیں تو ان کے چہروں کے اوپر نقاب تھے, کالے نقاب, جیسے وہ دہشت گرد ہوں. اور ان کے ساتھ یہ سلوک کیا گیا کہ سارے ان کی کسی کی ٹانگ ٹوٹی ہوئی تھی, کسی کا بازو ٹوٹا ہوا تھا, کسی کا سر پٹا ہوا تھا. نہ رات کو ان کو کھانا دیا گیا, اور وہ رات پوری رات سنا کہ ان کو جگایا گیا, ان کو اوپر پنکھے لگا کے ان کو ٹھنڈ میں رکھا گیا, اور اتنی بری حالت میں پیش کیا گیا کہ صبر نہیں کر سکتے کتنا تھا کسی دہشت گردوں کے ساتھ.
تو آپ لوگ ہائی کورٹ میں نہیں جا رہے ہیں؟ آپ لوگ ہائی کورٹ میں نہیں جا رہے ہیں بیل کے لیے؟
ہائی کورٹ میں نہیں جا رہے ہیں ابھی تک, بالکل نہیں جا رہے ہیں. ہم صرف یہ کہہ رہے ہیں کہ جو دیکھ رہے ہیں ان کو چھوڑ دیا جائے, اور جو ملوث ہیں ہم خود بھی ان کے خلاف کاروائی کریں گے, صرف ان کی حد تک کاروائی کی جائے. लेकिन उनके साथ इतनी ज्यादा ज्यादा की जा रही है कि जो अपने चुनाव में वकील बैठे हुए हैं या रास्ते में कोई नजर आता है उसको भी अरेस्ट कर लिया जाता है। तो ये चीजें हैं जिनके खिलाफ हम एहतजाज कर रहे हैं। हम उस वाक्य को आगे वहाँ पे जाने को बिल्कुल सपोर्ट नहीं करते। गलत हुआ है, हम माजरत भी करते हैं। हमारे जितने सीनियर वकला अभी अली जफर साहब आपके पास बैठे हुए हैं, इन्होंने भी माजरत की अपनी एतराज एहसन साहब है उन्होंने भी की, लेकिन हम इस वाक्य को तो मजम्मत करते हैं, लेकिन हम कहते हैं कि जो इस वक्त वकला के साथ ज्यादती हो रही है उस खिलाफ हम याद करते हैं कि उनके साथ इंसानों जैसा सलूक तो किया जाए।
बहुत शुक्रिया हाफिज उर्रहमान चौधरी साहब आपका। अली जफर साहब ये फरमाइए कि गवर्नमेंट इस सिलसिले में क्या कर रही है आइंदा के लिए ऐसे वाकयात की रोकथाम के वास्ते।
जी देखिए, ये इतना ही जरूरी है जितना हम इस वाक्य पे अफसोस कर रहे हैं और इसकी मजम्मत कर रहे हैं, और हम कह रहे हैं कि जो इसमें मुलव्वस था उसको बिल्कुल कड़ी से कड़ी सजा मिलनी चाहिए, क्योंकि ये हो ही नहीं सकता कि आप किसी अस्पताल के ऊपर इस तरह मार धाड़ करें, वो भी इमरजेंसी जहां लोगों ने आना है, हार्ट पेशेंट्स हैं। तो ये तो एक तरफ रह गया। मुझे जो ज्यादा कंसर्न है वो ये है कि इसको हम फ्यूचर में किस तरह रोक सकते हैं, क्योंकि मैं ये देखता हूं कि अगर हमने इस वक्त इकदाम ना किए, इस वक्त एक्शन ना लिया, इस वक्त इसको करेक्टिव मेजर्स ना किए, तो ये फिर बढ़ता ही जाएगा। इतना खूबसूरत प्रोफेशन है हमारा, इतना नोबल प्रोफेशन है, दोनों ही डॉक्टर्स भी और लॉयर्स भी, और ये ऐसे प्रोफेशन हैं, ऐसे पेशेंट जिसको हम कहते हैं कि पाकिस्तान के सबसे पढ़े लिखे लोग हैं। तो अगर हम देखें कि हमारे यंगस्टर्स इन दोनों पेशों में इस तरह आपस में झगड़ा कर रहे हैं, उनको कोई फिक्र नहीं कि अस्पताल में क्या हो रहा है, मरीजों के साथ क्या हो रहा है।
जी अली जफर साहब, जो सबसे अफसोसनाक बात है
नहीं है
जी,
प्रॉब्लम तालीम का नहीं है, फिर मसला ये लगता है कि प्रॉब्लम कुछ हमारी तरबियत का है। हमें देखना ये है कि इस सारे मामले को फ्यूचर में किस तरह रोकें। बहुत सारे लोग बात कर रहे हैं कि बहुत बुरा हुआ, बिल्कुल कोई शक नहीं इसमें कि बहुत बुरा हुआ। बहुत सारे लोग कह रहे हैं सजा दो, कोई शक नहीं है कि सजा होनी चाहिए, लेकिन मेजर क्या लेने हैं, हमने करना क्या है
कि आइंदा ना हो सके ऐसे वाकयात
ना हो। क्योंकि जिस तरह की मैंने गुफ्तगू सुनी सब साइड से, जो लॉयर की साइड से भी, जो कुछ बुखला थे उधर, और जो डॉक्टर की साइड से भी, वो एक अच्छे मुआशरे को, मुझे नहीं लगता कि अच्छे मुआशरे में ऐसी गुफ्तगू भी होनी चाहिए।
अच्छा जफर साहब हमारे साथ रहिएगा। सलमान काजमी साहब ये बताइए कि आप यंग डॉक्टर्स के जो एसोसिएशन है उसके जनरल सेक्रेटरी हैं, आपका कोई इजलास हुआ है, आपने क्या फैसला किया है?
देखिए जी, हम लोगों की तरफ से तो यही फैसला किया गया कि हम एक टोकन एहतजाज करते रहेंगे और हम अस्पतालों को बंद नहीं करेंगे, लोगों के लिए प्रॉब्लम्स क्रिएट नहीं करेंगे। देखें, हमारा एहतजाज तो एक हुकूमत के साथ है, और एक लोग तो वैसे ही, एक लोगों ने इस दफा बड़ी सॉलिडेरिटी शो की है डॉक्टरों के साथ, उन्होंने कहा कि ये बहुत गलत हुआ है। इवन जो सीनियर वकला है वो भी कह रहे हैं कि ये बहुत गलत हुआ है और अस्पताल पे हमला नहीं होना चाहिए था, और इस तरह की इमरजेंसी में तोड़फोड़।
लेकिन सलमान काजमी साहब ये बताइए कि जो वीडियो वायरल हुई है, जो आपके एक डॉक्टर ने वीडियो बनाई थी, उसमें वकीलों की तोहिन भी तो बहुत की गई है।
दो वीडियो, वो वीडियो कोई पुरानी वीडियो है, जब ये लड़ाई शुरू में शुरू हुई थी, उसके बाद उसने दो वीडियोस कोई माफी की भी बना के भेजी है, मगर वो इनके किसी ग्रुप के हाथ कोई पुरानी वीडियो आ गई। इस तरह मैं कल भी कहा था कि कोई एक पुरानी वीडियो या किसी कमरे में बैठ के कोई बंदा वीडियो बना ले, और उसके बाद उसके ऊपर वो चार बंदे, वो किसी कम्युनिटी को रिप्रेजेंट नहीं करते, वो डॉक्टरों को रिप्रेजेंट नहीं करते, मगर ये कि बस एक उसका इशू बन गया है। और वो उसके बाद की जो दो वीडियोज जो डॉक्टर साहब ने बनाई है अपनी तरफ से कि मेरी कोई दिल आजारी हुई है अगर किसी से, वो उन्हीं डॉक्टर साहब ने, तो वो उनको इस तरह, वो मेरा ख्याल है कि ये इशू बनना नहीं चाहिए था, और हम इसे कंडेम करते हैं, इस तरह के मामलात होने भी नहीं चाहिए। ये पहले भी जो इंसिडेंट्स हुआ है, ये भी इंडिविजुअल्स की लड़ाई थी जिसको कम्युनिटी का रंग दिया गया, और उसको कहा गया कि जी डॉक्टरों और वकीलों की लड़ाई हो गई है, और वो बढ़ते बढ़ते देखें, क्योंकि बाहर के इलेक्शन हो रहे हैं, लाहौर बाहर के इलेक्शन होने वाले हैं, उस वजह से शायद बाहर के सारे ग्रुप्स को अपने अपने वोटों का मसला है, और इसलिए वो इस मसले को इस तरह सियासी रंग दे रहे हैं। हालांकि ये कोई इतना मसला नहीं है, जिन लोगों ने ज्यादती की है फुटेजेस में वो आइडेंटिफाई हो रहे हैं, जिन्होंने फायरिंग की
है। नजर अली जफर साहब, एक आखिरी बात ये बताइए कि जैसा कि चौहान साहब ने कहा है, जो वजीर इत्तलात हैं पंजाब के, और इसको एक सियासी रंग दिया जा रहा है, क्या आप ये समझते हैं कि ये मुस्तकबिल के लिए खतरनाक होगा?
देखिए, सियासी रंग नहीं है ना इसमें, कोई उकला या डॉक्टर्स की लड़ाई है, ये एक खास कुछ लोग हैं, वकीलों ने और खास लोग हैं डॉक्टर्स ने जिनकी लड़ाई हुई है और वो बात के इस मुहबत में आ गई है। हमें देखना ये है कि हम किस किस्म के लोग प्रोड्यूस कर रहे हैं, हम किस किस्म के वकीलों को लाइसेंसेस दे रहे हैं और किस किस्म के डॉक्टर्स को प्रैक्टिस करने की
इजाजत दे रहे हैं। अच्छा, मैं चाहता हूँ कि जरा सा हम अपने सुनने वालों को ये बताते चलें कि यास्मीन राशिद साहिबा जो है वजीर सेहत तो पंजाब की, उन्होंने जो बताया है नुकसान के बारे में, डॉक्टर साहब जरा आप बताइएगा मुझे कि किस हद तक ये एस्टिमेट्स दुरुस्त है। सुनिए देखिए उन्होंने क्या कहा है यास्मीन राशिद साहिबा ने।
सारी इमरजेंसी तोड़ रखी है उन्होंने, इस वक्त सारा आधा अस्पताल टूटा हुआ है, सारा अस्पताल सीधा करेंगे, ठीक करेंगे, इंश्योर करेंगे, बाकी सारे आपके अस्पताल चल रहे हैं। कि जो जिन वकला ने ये ज्यादती की और जुर्म किया, ये तो बंदे ने कभी मेरा ख्याल है जंग में भी नहीं देखा होगा, वर्ल्ड वॉर के अंदर भी नहीं इस तरह का काम किया कि भैया आके आप अस्पताल के ऊपर हमला कर।
ये बताइए डॉक्टर सलमान काजमी के क्या हकीकत है, कितना अस्पताल जो है डिस्ट्रॉय हुआ है?
अभी ये बात बिल्कुल ठीक है, अस्पताल का बहुत सा 7 करोड़ रुपए का तकरीबन अभी से लई हुकूमत की तरफ से जो फिगर्स चल रहे हैं लोकल चैनल्स पे, यहाँ से 7 करोड़ रुपए का नुकसान हुआ है हॉस्पिटल का, जिसमें गाड़ियां भी हैं, शीशे भी हैं, इक्विपमेंट भी, 3 वेंटिलेटर्स हैं, बेड्स हैं, काफी सारे जो डैमेज हुए हैं, शीशे टूटे हैं। तो ये ऑब्वियसली जिलई हुकूमत एक सारा एस्टिमेट बना रही है, क्योंकि हुकूमत ने कल ऐलान किया कि हम कंपनसेट करेंगे, जिनकी गाड़ियां टूटी हैं उनको गाड़ियां देंगे, और डेफिनेटली ये जो वकला गिरफ्तार हैं, आई डोंट नो कि इनको अदालत के साथ तक जुर्माने करती है इस हवाले से या ये सारा गवर्नमेंट की जेब से जाएगा, मगर जिन लोगों ने नुकसान किए हैं मेरा ख्याल है कि उनको भी फाइनेंशियल जो पेनल्टी पड़नी चाहिए ताकि वो आइंदा इस किस्म की हरकतों से परहेज करें, क्योंकि सजा तो यही है कि जिस के उनकी जेबों से ये पैसे भी दिलवाए जाएं और उन्हें जेल भी भेजा जाए 10-15 साल के लिए, वो अंदर रहें ताकि उनको सबक मिले और आइंदा किसी तरह इस तरह की लड़ाई मार कुटाई में वो इन्वॉल्व ना हो।
अच्छा अली जफर साहब, ये बताइए कि जो इस वक्त भी वकला एहतजाज कर रहे हैं, आप क्या कहेंगे उनके बारे में कि अब भी वो एहतजाज कर रहे हैं, उन्हें बजाय इसके शर्मिंदगी का एहसास हो?
देखिए मैं तो आपको बताऊं 99.99% वकील जो है ना वो इस किस्म की हरकत का सोच भी नहीं सकता। जिस तरह मैंने आपको पहले कहा, हमारा काम है दलील से, अपनी तालीम से, अपनी किताबों से, अपनी इंटेलेक्ट से मुकदमे लड़ें अपने क्लाइंट्स के, उनको इंसाफ दिलाएं, ये हमारा काम नहीं है कि कोई आप तोड़ फोड़ करें। 99.99% वकील जो है वो इस चीज की फुल मजम्मत करते हैं, वो जैसा मैंने कहा सोच भी नहीं सकते इस तरह की हरकत करने का। लेकिन जो एसोसिएशन है हमारी, अगर वो कोई भी एसोसिएशन
बहुत शुक्रिया अली जफर साहब आपका, सलमान काजमी साहब आपका। अब हमारा जो प्रोग्राम फेसबुक पर है वो ख़त्म हो रहा है, लेकिन आप हमारा प्रोग्राम देख सकते हैं 972 किलोहर्ट्ज़ पर, हमारा प्रोग्राम जारी रहेगा। हम एक ब्रेक लेंगे और उस ब्रेक के बाद फिर हम गुफ्तगू को आगे बढ़ाएंगे।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
वेलकम बैक को सामईन, अब हम चलेंगे अपने अगले मौजू की जानेब। जैसा कि आप खबरों में सुन चुके हैं कि पाकिस्तान और रूस के दरमियान ताल्लुकात में अब मजीद बेहतरी आ रही है, खासतौर पर इक्तसादी शोबे में ताल्लुकात बेहतर होते जा रहे हैं। हमारे साथ इस वक्त टेलीफोन लाइन पर मौजूद हैं डॉक्टर शाइस्ता तबस्सुम, कराची यूनिवर्सिटी से हैं, इंटरनेशनल रिलेशंस उनका मौजू है। ये बताइए डॉक्टर साहिबा के आज के इस दौर में जो ताल्लुकात में इम्प्रूवमेंट हो रहा है, क्या अमेरिका के साथ पाकिस्तान के जो ताल्लुकात हैं ये इम्प्रूवमेंट उनकी कीमत पर होगा या इसकी एक अलहदा नोयत है?
बहुत बहुत शुक्रिया आपने मुझे मौका दिया। देखिए जो खत्ते की सूरत हाल है, जिस तरह से तेजी से तब्दीली आ रही है, खासतौर पर अफगानिस्तान के मसले में और फिर ये कि पाकिस्तान और इंडिया के दरमियान जो कशीदगी है, उस तनाजे में अगर देखा जाए तो पाकिस्तान के पास ऑप्शंस की अवेलेबिलिटी क्या है, क्या वो अमेरिका के ऊपर मुस्तकर रिलाई कर सकता है या उसको नए ऑप्शंस तलाश करने चाहिए, ये एक क्वेश्चन है। अमेरिका पाकिस्तान के ताल्लुकात बहुत पुराने हैं, उसमें बहुत अप एंड डाउन आते रहे हैं, خاص طور پہ جو اب لاسٹ ایئر جب پریزیڈنٹ ٹرمپ حکومت میں آیا انہوں نے کچھ اس قسم کی باتیں کی پاکستان کے متعلق, اور پھر اس کے بعد جس طرح سے افغانستان میں صورتحال تیزی سے تبدیل ہونے لگی, تو پاکستان نے رشیا کے ساتھ اپنے تعلقات بہت پہلے سے امپروو کرنا شروع کیے تھے, لیکن اس میں مزید تیزی آ گئی. اور میرا خیال ہے کہ یہ ایک طرح کا ایک پیرلل آپشن پاکستانی حکومت دیکھ رہی ہے. یہ میں نہیں سمجھتی کہ مکمل طور پہ قطع تعلق کر دیا جائے گا امریکہ کے ساتھ, لیکن ایک پیرلل آپشن ضروری بھی ہے, خاص طور پہ اگر جو حالات جس طرح سے چینج ہو رہے ہیں, چائنا کی جس طرح سے ایمرجنس ہے, اور پھر امریکہ کے تحفظات ہیں اس خطے میں, اور پھر سب سے جو اہم جو ایشو ہے پاکستان کے لیے سیکیورٹی پرسپیکٹو سے, وہ پاکستان انڈیا تعلقات میں جیسے گہری آئی ہے اور کافی حد تک جو گرمی آ گئی تھی اس میں امریکہ کا رول کیا رہا, تو پاکستان کو تو اب ایک آپشن تلاش کرنا پڑے گا ایک پیرلل آپشن کے طور پہ, تاکہ وہ ختم نہ کیا جائے. لیکن میں سمجھتی ہوں کہ یہ کوئی غلط بھی نہیں کیا جا رہا ہے پالیسی آپشن کے طور پہ دیکھا جائے تو.
اچھا ایک سوال یہ پیدا ہوتا ہے کہ جیسے پاکستان اور امریکہ کے تعلقات کے تناظر میں ہم روس کے ساتھ تعلقات کو دیکھتے ہیں, اسی طرح سے بالکل بھارت اور روس کے جو تعلقات تھے, کیا بھارت کے ساتھ جو اس کے تعلقات ہیں ان کی قیمت پر وہ پاکستان سے قربت حاصل کرے گا, یا یہ جو کچھ آپ کہہ رہی ہیں امریکہ کے پس منظر میں وہاں بھی یہی سچویشن ہے؟
دیکھیے یہ ون پلس ون والا معاملہ تو نہیں ہے کہ ایک کو چھوڑ کے دوسرے کو آپٹ کر لیا جائے, لیکن اسٹیٹ پالیسیز عام طور پہ اسی طرح سے رہتی ہیں کہ وہ دوسری اپنے قریبی ایلائی کو گیو اینڈ ٹیک کی بنیاد کے اوپر تعلقات رکھتے ہیں کہ اگر آپ ہمارے ساتھ تعلق رکھیں گے اور تو ہم آپ کو یہ دے سکیں گے, اور اگر آپ نہیں رکھیں گے تو پھر آپ پھر ہمارے پاس اور آپشن اویلیبل ہیں. جہاں تک اگر ہم اس پورے ساؤتھ ایشیا کی پالیٹکس کو دیکھیں تو امریکہ اور بھارت کے درمیان تعلقات میں بہت گرم جوشی آئی ہے, پاکستان بھی اسی لیے آہستہ آہستہ امریکہ سے ڈسٹینٹ ہونے لگا, تو جو ریلیشن شپ امریکہ اور انڈیا کے درمیان ڈیولپ ہوئے اس نے روس کو بھی ناراض کیا, کیونکہ رشیا تو بہت پرانا پھیلائی تھا اور ہر فیلڈ میں رشیا نے انڈیا کو سپورٹ کیا, یعنی نہ صرف اکنامک بلکہ ملٹری خاص طور پہ پولیٹیکل یونائٹیڈ نیشن کے فورمس پہ, لیکن اگر امریکہ کی طرف انڈیا زیادہ تیزی سے گرم جوشی دکھائے گا تو پھر بہرحال یہ ایک پالیسی ایشو ہے رشیا کے لیے بھی کہ وہ ایسے ملک کے ساتھ تعلقات کنٹینیو رکھے جو اس کے سب سے بڑا مخالف ہے یعنی امریکہ, تو وہ یہ ممکن ہے کہ رشیا کو پاکستان کے ساتھ تعلق رکھنے میں ایک طرح سے انڈیا کو بھی وہ دکھا رہے ہیں کہ اگر آپ ہم سے ڈسٹینس رکھیں گے تو پھر ہمارے پاس ایک اور آپشن ہے کہ ہم پاکستان کے ساتھ اپنے تعلقات امپروو کر لیں.
اچھا ڈاکٹر صاحب ہمارے ساتھ رہیے گا, ہمیں جوائن کیا ہے بریگیڈیئر عمران ملک صاحب نے جو کہ ڈیفینس انالسٹ ہیں. بریگیڈیئر صاحب یہ بتائیے کہ پاکستان کے چین کے ساتھ ظاہر اسٹریٹجک ریلیشنس ہیں, امریکہ کے ساتھ بھی ہیں, روس کے بارے میں کہا جاتا ہے جو خطرے ہیں وہ یہ ہیں کہ اقتصادی تعاون بڑھ رہا ہے, کیا آپ کو کوئی ڈیفینس کوآپریشن کا بھی امکان نظر آتا ہے اس میں مستقبل میں؟
جاوید صاحب بہت نوازش کے آپ نے پروگرام میں شامل کیا. آپ یہ دیکھیے کہ یہ جو حالات ہیں اس وقت جو ریجنل انوائرمنٹ اسٹریٹجک لیول پہ, اس کو ایک نظر اگر ہم دیکھیں تو یہ تمام معاملات بالکل لاؤڈ اینڈ کلیئر ہو جائیں گے. یونائٹیڈ اسٹیٹس جو ہے از اے پاور ان ریٹریٹ, اٹ از ریٹریٹنگ فرام ایشیا. سیریا جو ہے وہاں پر انہوں نے یا شکست کھائی یا انہوں نے خود جگہ چھوڑ دی, ویکیوم کریٹ کیا اور ایشیا سیریا کے اندر مکمل طور پر داخل ہو چکا ہے. ترکی جو ایک نیٹو ایلائی ہے وہاں پہ رشین انگریس ہو چکا ہے, وہ رشیا سے اے بی ایم سسٹمس S-400 تک خرید چکا ہے, اور F-35 جو جوائنٹ فائٹر ہے اس کو چھوڑنے کے لیے تیار ہے, تو یہ ایک بہت بڑا اسٹیپ ہے. اگر پھر پاکستان کے ساتھ امریکہ نے بہت سرزموری کا ایک سلسلہ جاری رکھا اور پاکستان کو لٹرلی اس نے چائنا کے کیمپ کے اندر دھکیل دیا ہے. افغانستان سے اگر یو ایس نکل جاتا ہے تو پھر سیریا سے لے کر اور ساؤتھ کوریا تک پورے مین لینڈ ایشیا میں امریکہ کا کوئی فٹ پرنٹ نہیں ہوگا. अब ये वैक्यूम जो क्रिएट हो रहा है यूएस विड्रॉल से, उसके अंदर चाइना तो पाकिस्तान के अंदर पहले ही आ चुका है सीपैक के साथ, और अब रशिया भी अपना इंटरेस्ट कर रहा है, जैसे मैंने पहले अर्ज किया सीरिया, टर्की और पाकिस्तान, इनमें रशियन इंटरेस्ट जो है अब वो बहुत ही ज्यादा प्रोमिनेंट होता जा रहा है। रशिया ने जो अब जो भी अपना 64 मेंबर डेलीगेशन भेजा है वो पाकिस्तान के तमाम स्ट्रेटेजिक जो मामलात हैं, खासतौर पर इकोनॉमिक मामलात जो हैं, उनके अंदर उसने पाकिस्तान को ऑफर्स किए हैं जो कि पाकिस्तान के लिए बड़ा मुश्किल होगा उनको रिफ्यूज करना। पाकिस्तान स्टील मिल्स का रिवाइवल, पाकिस्तान इंटरनेशनल एयरलाइंस का रिवाइवल, पाकिस्तान की गैस इंफ्रास्ट्रक्चर में एक साउथ टू नॉर्थ गैस पाइपलाइन बनाने का अंदिया दिया उन्होंने, फिर एक रेलवे लाइन बिटवीन क्वेटा एंड तफ्तान वो डेवलप करना चाह रहे हैं। तो वो तमाम स्ट्रेटेजिक स्टेप्स हैं जो कि पाकिस्तान की इकोनॉमी को स्ट्रांग करने में मदद दे सकते हैं। इसके अलावा हालांकि ये बात अभी खुलकर सामने नहीं आई है, मगर मुमकिन है कि डिफेंस सेक्टर में भी पाकिस्तान और रशिया में मामला तय पा जाए। पाकिस्तान ने ऑलरेडी MI-35 गन शिप हेलीकॉप्टर उनसे लिए हैं, और पाकिस्तान का इंटरेस्ट हो सकता है जो है उनका फिफ्थ जनरेशन फाइटर एयरक्राफ्ट में हो सकता है, पाकिस्तान का इंटरेस्ट उनके मेन बैटल टैंक्स S-90 के अंदर हो सकता है, पाकिस्तान का इंटरेस्ट उनके एंटी बैलिस्टिक मिसाइल सिस्टम S-400 या S-500 में भी हो सकता है। तो ये अभी जो US के एशिया से विड्रॉल, खासतौर पर पाकिस्तान से जो विड्रॉल का या जो सडमोरी का जो एक उनका एक अमल था जिसके तहत एक पार्शियल वैक्यूम क्रिएट हुआ, अब जिसके अंदर रशिया अभी इन्वेस्ट कर रहा है, मेरे ख्याल में ये एक बहुत ही मानखेज स्टेप है रशिया का और पाकिस्तान का भी, क्योंकि अब जितनी इन्वेस्टमेंट चाइना पाकिस्तान के अंदर कर चुके हैं सीपैक के थ्रू और अदरवाइज एंड अदरवाइज, और जो अब रशिया ऑफर कर रहे हैं तकरीबन $10 बिलियन का, शायद इससे भी ज़्यादा हो जाए अगर हम डिफेंस सेक्टर को शामिल करें, तो इतनी ज़्यादा इन्वेस्टमेंट तो अमेरिका ने कभी पाकिस्तान के अंदर की ही नहीं, और जो अमेरिका के अभी हालात हैं इकोनॉमिक तो उसमें तो लगता भी नहीं है कि वो आइंदा भी ऐसा कुछ कर सकेगा। तो मेरे ख्याल में रशियन इन्वेस्ट इनटू पाकिस्तान इज़ वेरी वेरी इम्पैटिक, और ये बहुत ही अब ये इरिवर्सिबल हो जाएगा मेरे ख्याल में इस हद तक कि अमेरिका अब एक तीसरे फरीक के तौर पर पाकिस्तान के साथ अपने ताल्लुकात बहाल कर सकता है, मगर अब वो चाइना को तो किसी सूरत रिप्लेस नहीं कर सकता। और मेरे ख्याल में अगर रशिया ने अपने तमाम जो स्टेप्स वो ले रहे हैं या जो वो एग्रीमेंट्स पाकिस्तान के साथ कर रहे हैं, अगर उन तमाम के पर अमल हो जाता है तो फिर रशिया को भी वो शायद पाकिस्तान के अंदर रिप्लेस ना कर सके। तो ये एक बहुत ही इंटरेस्टिंग सिचुएशन है पाकिस्तान के लिए। पाकिस्तान शायद अपनी ज़िंदगी में पहली दफ़ा एक ऐसी पोजिशन में आ रहा है जहाँ पाकिस्तान कैन मिल्क 3 काउज एट द सेम टाइम, और ये काम वो है जो कि हिंदुस्तान बहुत बेहतर तरीके से करता रहा है, और अब पाकिस्तान के पास भी एक ये मौका है। आई होप पाकिस्तान प्लेज स्टार्ट वेल और इन तीनों ममालिक के साथ, सुपर पावर्स के साथ अपने तल्लुकात ऐसे रखते हैं कि जो कि म्यूचुअली बेनिफिशियल हों, और खास तौर पर पाकिस्तान के लिए बेनिफिशियल हों, ना सिर्फ उनकी इकोनॉमी के लिए बल्कि उनकी सिक्योरिटी और डिफेंस मामलों के लिए।
अच्छा, मैं यहाँ पर डॉक्टर शाइस्ता आपसे एक सवाल ये करूँगा कि पाकिस्तान के जो एक वक्त तो इकोनॉमिक कंडीशंस हैं वो ज़ाहिर है कि बहुत ज़्यादा अच्छी नहीं है और खासी परेशान कुन भी हैं कंसर्न्स के बारे में, तो क्या चाइना के बाद अब रूस के साथ जो इनके एग्रीमेंट्स हो रहे हैं ख़ासतौर पर इक्तसादी शोबे में, क्या आप फ्यूचर में पाकिस्तान की इकोनॉमी को इस हवाले से बेहतर होता हुआ देखती हैं?
जी, मेरा ख्याल है कि इस जो अब नए एग्रीमेंट हो रहे हैं और जो कुछ अच्छे अच्छे उसके वो पाइपलाइन में भी थे, तो उसमें पाकिस्तान के लिए तो बहुत इसमें गुंजाइश नजर आती है, क्योंकि पाकिस्तान एक तो सिर्फ चाइना के ऊपर रिलाई नहीं करेगा बल्कि अब ये कि उसको एक और नया पार्टनर मिल जाएगा। फिर रशिया की जो इस रीजन में ट्रेड है वो पहले तो इंडिया फोकस थी, लेकिन अब उम्मीद की जा सकती है कि उसके बाद वो पाकिस्तान के साथ भी ट्रेड रिलेशंस करेंगे। अभी जो रशियन मिनिस्टर आए हुए हैं उनके साथ और प्राइम मिनिस्टर ने अभी मुख्तलिफ एरियाज को भी मजीद एरियाज एक्सप्लोर करने को कहा है, जिसमें खासतौर पर एनर्जी का एरिया बहुत इम्पोर्टेंट है ट्रेड और इकोनॉमिक रिलेशंस के साथ साथ। तो मेरा ख्याल है कि ये बहुत डाइवर्सिफाइड रिलेशनशिप की उम्मीद की जा सकती है, गुंजाइश भी है, और पाकिस्तान की इकोनॉमी उसी सूरत में ग्रो करेगी जब उसके मुख्तलिफ स्टेट्स کے ساتھ اور تعلقات ہوں گے ساتھ ریجنز کے علاوہ بھی ایکسٹرا ریجنل پاورز کے ساتھ, تو امید کی جا سکتی ہے کہ یہ ون بیلٹ ون روڈ کے ساتھ ساتھ رشیا کے ساتھ بھی پاکستان کے اکنامک ریلیشن سے اکانومی کو کچھ بوسٹ ملے گا.
تو آپ یہ سمجھتے ہیں کہ اب اس ریجن میں امریکن انٹرسٹ جو ہے وہ کم ہو گیا ہے؟
امریکن انٹرسٹ کم تو نہیں ہوگا, لیکن اگر آپ اگر دیکھیں کہ یہ جو ریجن میں نئی نیکسس بن رہا ہے جس میں ایران پاکستان چائنا اور رشیا ایک طرف نظر آتے ہیں, اور پھر اس کے بعد ہو سکتا ہے کہ افغانستان میں جب طالبان کی حکومت بن جائے تو پھر اس کے بعد ایک جو نیا نیکسس بن رہا ہے وہ یقیناً الٹیمیٹلی امریکن اس کو ودرا کرنا پڑے گا اس ریجن سے, تو اس کا سروائیول امریکن پارٹیسپیشن کم ہو کر جائے گا, اور یہ نہ صرف ملٹری بلکہ میں سمجھتی ہوں کہ یہ جب تک اکنامک کوآپریشن نہیں ہوگا اس وقت تک ملٹری ریلیشن شپ بہتر نہیں ہو سکیں گے, تو یہ اکنامک کوآپریشن ایز اے فرسٹ اسٹیپ ٹوورڈز دا ملٹری کوآپریشن بنتے جا رہا ہے, اور امریکن کو الٹیمیٹلی یہاں سے ودرا کرنا پڑے گا جو نظر آ رہا ہے کہ وہ ودرا کر رہے ہیں, اور اس میں ایک پاکستان کے لیے یقیناً ایک پازیٹیو پوائنٹ نظر آتا ہے وہ یہ کہ ممکن ہے کہ انڈیا اس میں کچھ آئسولیشن کا شکار ہو جائے, کیونکہ امریکہ بہرحال اس ریجن کی پاور نہیں ہے, اس میں ایکسٹرا ریجنل پاور, اس ریجن کا جو ایک الائنس بن رہا ہے وہ اس ریجن کے لوگوں کے لیے بھی اور اس کی پالیٹکس اور سیکیورٹی کے دونوں سب کے لیے ایک خوشائند قدم ہو سکتا ہے.
اچھا بریگیڈیئر ملک, جیسا کہ آپ جانتے ہیں کہ ابھی حال ہی میں پاکستان کے آرمی چیف نے ایران کا دورہ کیا ہے, اور اس کے بعد یہ خبریں آ رہی تھیں کہ ایران کے ساتھ تعلقات میں مزید استواری آئے گی یا کچھ بہتری پیدا ہوگی, تو سعودی عرب ایک جانب, ایران دوسری جانب, اور اب روس کے ساتھ جس طرح سے تعلقات ڈیولپ ہو رہے ہیں, تو پاکستان اس بیلنس کو مینٹین کر سکے گا بٹوین سعودیز اینڈ ایرانینز؟
جاوید صاحب دیکھیے, میں تو یہ سمجھ رہا ہوں کہ پاکستان ایک بہت ہی ڈائنامک اور انٹرسٹنگ ایرا میں داخل ہو رہا ہے, جیسے کہ ابھی ہم بات کر رہے تھے کہ ایک نیا پول ایمرج کر رہا ہے ایشیا کے اندر, اور یہ پول جو ہے یہ چیلنج کرے گا یو ایس لیڈ ویسٹ کا جو ایک پول بنتا ہے جس میں یو ایس اور یورپین یونین شامل آپ کر دیں, اور اگر ان کا ایک پول ہے تو جو ابھی ایسٹ میں ایک پول بنے گا اس میں چائنا رشیا ایران پاکستان ترکی کو بھی آپ اس میں شامل کریں, ایک یہ پول بن کر ابھرے گا. اب یہ سمجھیے کہ ساؤتھ شنگھائی کوآپریشن آرگنائزیشن جو ہے اس کا رول جو ہے وہ ابھی ڈائنامک ہوتا جا رہا ہے اور وہ چینج ہوگا. میں تو یہ دیکھتا ہوں کہ شنگھائی کوآپریشن آرگنائزیشن جو ہے اس کا سفیئر آف انفلوئنس جو ہے وہ بڑھ کر پہلے آئے گا مکران کورٹ تک, اور پھر مکران کورٹ سے یہ آگے مڈل ایسٹ اور افریقہ تک جائے گا, اور اس طرح سے یہ افغانستان بھی اگر اس میں تحریک افغانستان سے امریکن چلے جاتے ہیں تو پہلے اسٹیپ میں افغانستان جو ہے یہ بھی سی پیک کا حصہ بن جائے گا. تو یہ تمام ممالک جو ہیں مل کر ایک اتنا بڑا اکنامک, اتنا بڑا پولیٹیکل اور اتنا بڑا ملٹری بلاک بنائیں گے جو کہ یو ایس اور ویسٹرن جو بلاک جو ہے اس کے خلاف یہ ایک کمپیٹنگ پول بن کے ابھرے گا, اور میرے خیال میں پاکستان اس کے اندر ایک بہت بڑا رول پلے کرے گا. اب یہی بات پاکستان اور ایران کی, نہ صرف یہ کہ پاکستان کے آرمی چیف نے ایران کا دورہ کیا ہے, آج کل ایران کے نیول چیف پاکستان آئے ہوئے ہیں, تو یہ ظاہر کر رہا ہے کہ پاکستان اور ایران کے تعلقات جو ہیں وہ بہت بہتر ہوتے جا رہے ہیں, اور ملٹری لیول پہ بھی خاص طور پر بہتر ہو رہے ہیں, اور یہ دونوں ممالک کے لیے یہ بہت ہی خوش آئند بات ہے. رہی بات سعودی عربیہ کی, تو سعودی عربیہ کے ساتھ جو ہمارے جو تعلقات ہیں وہ بہت ہی اسپیشل قسم کے تعلقات ہیں, اور ہم یہ کوئی ایدر اور والی سچویشن نہیں ہے کہ ایدر سعودی عربیہ اور ایران, ایسی بات نہیں ہے, کوئی زیرو سم والی گیم نہیں ہے. یہ پاکستان کو ایک بیلنس مینٹین کرنا پڑے گا ہر حالت میں, اور ایران جو کہ ہمارا نیبر ہے اس کے ساتھ بھی اپنے تعلقات بہتر رکھنے پڑیں گے, اور سعودی عربیہ کے ساتھ. اگر ایران اور سعودی عربیہ میں پاکستان کوئی رول پلے کر سکتا ہے تو وہ کوئی پارٹیزن رول نہیں ہو سکتا, کسی ایک ہی سائڈ نہیں لی جا سکتی, اور پاکستان صرف یہ رول پلے کر سکتا ہے کہ دونوں کے تعلقات جو ہیں اگر ان میں کوئی کشیدگی ہے تو اس کشیدگی کو کم کرنے میں, ختم کرنے میں کوئی ایک رول پلے کرے. پرائم منسٹر عمران خان نے ایک اسٹیپ لیا تو تھا, ایک انیشیٹو لیا تو تھا, مگر وہ ابھی کسی طرف گیا نہیں ہے. میرے خیال میں اس انیشیٹو کو ریوائز کرنا چاہیے, ریویو کرنا چاہیے اور ری انفورس کرنا چاہیے, اور اس معاملے کو آگے تک لے کر جانا چاہیے. اور جیسی بات رہی کہ امریکن انٹرسٹ کی, तो अमेरिकन इंटरेस्ट तो ये होगा कि ये जो है नया पोल जो बनता नजर आ रहा है, ये चाइना, रशिया, ईरान, पाकिस्तान, तुर्की का, ये ना बन सके। तो अब मेरे ख्याल में अमेरिका इज लूजिंग द गेम, अभी वो बहुत लेट हो चुके हैं। और इस पाकिस्तान एशिया में, खासतौर पाकिस्तान में, अमेरिका को एज ए विथड्रॉइंग पावर अभी देखा जा रहा है। और अब ये लोग समझ रहे हैं कि ना सिर्फ ये कि एशिया से ये विथड्रॉ करेगा, अमेरिका विल विथड्रॉ वेस्ट ऑफ द अटलांटिक एंड बिकम रिस्ट्रिक्टेड टू द कॉन्टिनेंटल यूएस। और अगर ये हो गया तो फिर बाकी जो सारी दुनिया ये छोड़ कर जाएंगे, खासतौर पर एशिया, ये सिर्फ और सिर्फ चाइना और रशिया के लिए रह जाएगा। और चाइना और रशिया का जो स्फीयर ऑफ इन्फ्लुएंस है इतने डायनामिक तरीके से इस पूरे एरिया में फैलेगा, एशिया में और अफ्रीका में, कि वहां पर फिर अमेरिका को दोबारा अपनी जगह बनाने के लिए बहुत कुछ करना पड़ेगा, मगर ये उनसे फिर मेरे ख्याल में उनके लिए करना बहुत मुश्किल होगा।
बहुत शुक्रिया डॉक्टर शाइस्ता आपका, ब्रिगेडियर मलिक आप हमारे साथ रहेंगे। हम एक छोटा सा ब्रेक लेंगे और उस ब्रेक के बाद फिर हम गुफ्तगू को आगे बढ़ाएंगे अगले मौजू की जानिब।
मीडियम वेव 972 किलोहर्ट्ज पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
वेलकम बैक। और सामने अब हम इस सेगमेंट में गुफ्तगू करेंगे अफगानिस्तान के हवाले से। जैसा कि खबरों में भी आप सुन चुके होंगे कि पेंटागन के अहदेदारों ने कहा है कि वो अफगानिस्तान में अमरीकी फौजियों की तादाद घटाने के सिलसिले में मुख्तलिफ ऑप्शन पर गौर कर रहे हैं। और पाकिस्तान के दफ्तर खारजा का ये कहना है कि उसे उम्मीद है कि अफगानिस्तान में तशद्दुद में कमी होगी और यूं अमन की जानिब पेशरफ्त हो सकेगी। बातचीत जो दोहा में हो रही है तालिबान और अमरीका के दरमियान, उसके शायद कुछ मुस्बत नतज निकल सकें। ब्रिगेडियर इमरान मलिक हमारे साथ हैं, हमें ज्वाइन किया है ताहिर खान साहब ने, जो कि अफगान उमूर के को तजियाकार हैं और एक्सपर्ट हैं। ताहिर खान साहब, आप क्या समझते हैं कि अगर अमरीकी अफवाज में मजीद कमी होगी अफगानिस्तान में, तो क्या वहाँ पर अमन की जानिब पेशरफ्त हो सकेगी, तशद्दुद में कमी आ सकेगी?
मेरी नज़र में बिल्कुल आ सकेगी, तशद्दुद में कमी भी होगी। और ये जो दोबारा मुज़ाकरा शुरू हुए हैं हफ्ते वाले दिन
जी,
तो इसमें देखो ना, जो तालिबान तर्जुमान ने तो कहा था कि ये तारीख तय करने के लिए बाज़ाब्ता जो मुआहिदा अगस्त में दोनों फरीकों ने, तालिबान और अमरीका ने, उसके लिए इत्तेफाक किया था तालिबान के मुताबिक, और वो कतरी हुकूमत के हवाले किया गया था। तो बाद में जब ये सिलसिला सदर ट्रंप ने रोक लिया था, तो इसने जो एक दलील पेश की थी कि ये हमला हुआ था सितंबर में काबुल जिसमें अमरीकी फौजी मारे गए थे, तो तशद्दुद वाला जो एलिमेंट है वो अमरीकियों के लिए एक वो एक खदशा का बायस तो है। तो अब ये जो नहीं हो रहा है, हफ्ते से आज जुमरात तक जो अभी तक तारीख वाली बात जो तालिबान का जुमान ने किए थे मुजाकरात, उसके लिए अभी जो नशिस्त हो रही है। लेकिन मेरे ख्याल में अमरीकियों का तालिबान से मुतालबा है कि वो तशद्दुद में कमी और फिर उसके बाद जंगबंदी का सीज फायर था, इसी पे मामला अभी लटका हुआ है। क्योंकि अमरीकियों का ख्याल है कि कैदियों की रिहाई के बाद एक दूसरा भी एतमाद साजी के लिए बड़ा इकदाम होना चाहिए। जब जरमे खलीलजाद की मुलाकात गैर रस्मी इस्लामाबाद में अक्टूबर में हुई तालिबान से, तो हमारे यहाँ पे जो तालिबान जराए है या जो सरकारी जराए है या जो लोग उसी से बाखबर लोग थे, कि उसमें भी जरमे खलीलजाद ने तालिबान को तजवीज पेश की थी कि एक हफ्ते के लिए वो जंगबंदी करे। तो जो तशद्दुद वाला है इससे अब कब तक हो सकते, देखे ना, अफगान हुकूमत ने पहली मरतबा तालिबान से मुजाकरात के लिए एक माह की सीज फायर मुजाकरात से पहले मशरूत किया है, उन्होंने शर्त लगाई है
जी।
और यही मौजूद जब सदर ट्रंप गए थे उसके साथ भी किया था। तो मेरे ख्याल में तशद्दुद में कमी आने का इम्कान इसलिए ज्यादा है, ये तालिबान का भी मुतालबा है कि अमरीकी फौजों की तादाद, गैर मुल्की अफवाज की तादाद कम की जाए। और अब ये जो पेंटागन की जो आप जिक्र कर रहे हैं, मेरे ख्याल में ये मैसेजेस भी हो सकते हैं। और वैसे भी सदर ट्रंप के हालिया बयान आप देखें, امریکی حکام کے دیگر بیانات دے دیے. تو یہ جب بلکہ طالبان کے ساتھ جب صدر ٹرمپ نے مذاکرات روک لیے تھے اس کے بعد بھی انہوں نے کہا تھا کہ جو ان کی پالیسی ہے وہ ویسے بھی فوجوں کو کم کرنے کا ہے. تو میں تو بالکل میرا تو یہی خیال ہے کہ اگر یہ چیلنج ہوتی ہے اور یہ جو بھی مذاکرات دوبارہ بحال ہوئے ہیں تو میرے خیال میں تشدد میں کمی کا امکان ہو سکتا ہے.
مگر طاہر خان صاحب ایک سوال یہ پیدا ہوتا ہے کہ اس تھیٹر میں دوسرے ایکٹرز بھی ہیں, تشدد صرف طالبان کی جانب سے ہی نہیں ہوتا, اگر وہ فرض کیجیے اپنی جانب سے تشدد میں کمی بھی کر دیتے ہیں, حملے کم بھی کر دیتے ہیں, تو داعش جیسے دوسرے فیکٹرز بھی تو ہیں اس جگہ موجود, ان کے بارے میں آپ کیا کریں گے؟ تشدد تو ویسے ہی جاری رہے گا.
اس بات سے آپ کی بات سے کسی حد تک تو اتفاق کیا جا سکتا ہے, لیکن وہ جو دیگر ایلیمنٹس یا داعش یا جب دیگر وہ اکثر افغان حکومت یا کبھی کبھی امریکن حکام بھی بیس گروپس کا کرتے ہیں, لیکن آپ کو یاد ہوگا کہ جب گزشتہ سال عید کے موقع پہ طالبان نے سیز فائر کیا تھا تو ایک بھی طالبان کی جانب سے فائر بھی نہیں ہوا. ہاں اس وقت دو حملے ہوئے تھے جلال آباد میں داعش نے کیے تھے, لیکن داعش تقریباً مہینے کے اسی ایک مہینے میں جو گزشتہ ایک مہینہ گزرا ہے یا اس میں تقریباً 1000 تک داعش کے لوگ بمائے فیملی بچے خواتین وہ سرنڈر کر چکے ہیں. داعش کا وہ ماضی والا سلسلہ اب نہیں رہا. کچھ لوگ مثلا جو ازبکستان کی موومنٹ ہے وہ داعش کے ساتھ جب مل گئی تھی وہ بھی ابھی اتنا اس طرح اسٹرانگ یا مضبوط یا نہیں رہی. کچھ نہ کچھ معاملات مشکلات ہوں گے, اور امریکی تو خود جب اگر طالبان کے ساتھ وہ معاملات کرتے ہیں, افغان حکومت بھی صرف طالبان کا ذکر کرتے ہیں, دیگر گروپ کا تو ہے لیکن ان کی وہ نہیں ہے, وہ اتنا خطرہ نہیں رہے گا. اگر طالبان اور امریکہ کے درمیان یہ معاہدے کا اس معاہدے کا اعلان ہوتا ہے, بعد میں بین الافغانی مذاکرات ہوتے ہیں, کسی سسٹم پہ وہ اگری کرتے ہیں, تو میرے خیال میں کچھ نہ کچھ کسی حد تک سیکورٹی چیلنجز ہوں گے, لیکن یہ جو بڑی جنگ ہے جو گزشتہ 18 سال کے 19 سال میں وہ جنگ داخل ہو گئی, تو میرے خیال میں شاید وہ والا جو خطرہ ہے کہ شاید بہت زیادہ ایک سیکورٹی کا مسئلہ ہوگا, لڑائی رہے گی, وہ والا شاید وہ نہیں رہا. نہ داعش رہا نہ دیگر گروپس وہ نہیں رہے. اب طالبان نے ذمہ داری بھی لی ہے, یہ جو امریکی فوجی افغانستان سے جا رہے ہیں تو وہ اس سب سے شاید چلے جائیں کہ جو طالبان اس کو انشور کرائیں گے کہ وہ افغانستان کی سرزمین کو کسی ملک کے خلاف وہ استعمال کرنے کی ضرورت نہیں ہے, یہ تو کمٹمنٹ ریٹرن طالبان کریں گے. تو میرے خیال میں جب وہ والا ایلیمنٹ جائے گا تو میرا نہیں خیال کہ افغانستان میں اس طرح کی انسٹیبلٹی رہے گی یا جنگ رہے گی. کچھ نہ کچھ معاملات تو پاکستان میں ابھی بھی ہو رہے ہیں, یہاں کہا جاتا ہے کہ انہوں نے ختم کر دیا لیکن ابھی بھی واقعات ہوتے ہیں, تو وہ تو ایک سلسلہ تو چلتا رہے گا. وہ افغانستان کی صورتحال ہوتے ہیں وہ تو کچھ نہ کچھ معاملات تو رہیں گے, لیکن جنگ جب ختم ہوگی تو اتنا بڑا ایشو نہیں رہے گا.
اچھا بریگیڈیئر امجد ملک یہ بتائیے کہ اگر طالبان تشدد کم کر دیتے ہیں, امریکہ اور طالبان کے درمیان کوئی معاہدہ بھی ہو جاتا ہے تو اس کے جو مین بینیفیشری ہوں گے وہ تو طالبان ہوں گے, اس صورت میں افغان حکومت یہ کیوں چاہے گی کہ یہ معاہدہ ہو؟
دیکھیے بہت ہی مطلب آپ نے اچھا اور امپورٹنٹ پوائنٹ اٹھایا ہے. دیکھیے سب سے پہلی بات تو یہ ہے کہ یہ جو امریکن جو ہیں اب یہ وہاں سے نکلنا چاہ رہے ہیں, اور نکلنے کے لیے وہ کم از کم پیچھے ایک ایسی ایک ایسے حکومت ایک ایسے سسٹم چھوڑ کر جانا چاہتے ہیں جو کہ نہ صرف یہ کہ افغانستان کو پیسفل رکھے مگر ان کے اپنے یعنی کہ امریکن انٹرسٹ کو بھی وہ سیکور کر سکے. آپ کا بات بالکل صحیح ہے کہ اگر یہ جو ہیں افغان طالبان ہی اس کے سب سے مین بینیفیشریز ہوں گے اس پیس پروسیس کے, تو پھر افغان گورنمنٹ کیوں چاہے گی کہ یہ پروسیس آگے چلے؟ افغان گورنمنٹ کے پاس میرے خیال میں اگر ہم نیشنل یونٹی گورنمنٹ کی بات کریں ان کے پاس چوائس کوئی نہیں ہے, کیونکہ یہاں پر جو دو فریق جو ہیں جو کہ تمام چیزیں ڈیسائڈ کر رہے ہیں یا جو کہ ایک ڈیسائسو رول میں ہیں وہ یونائٹیڈ اسٹیٹس اور تحریک طالبان افغانستان ہیں. مذاکرات بھی انہیں دو کے درمیان ہو رہے ہیں اور جو ایشوز جو ہیں وہ بھی انہی دونوں سے زیادہ تر منسلک ہیں, سوائے اس کے کہ وہ انٹرا افغان ڈائلاگ کی بات کرتے ہیں. اس کے علاوہ ٹروپ وڈرال جو ہے وہ بھی ان دونوں کے درمیان ہے, جو سیز فائر ہے وہ بھی بیسکلی ان دونوں کے درمیان ہے, और जो भी काउंटर टेररिज्म रोल है वो भी अफगान तालिबान के साथ ज्यादा डायरेक्टली इन्वॉल्व है. तो मेरे ख्याल में ये पीस प्रोसेस जो है जब पहले साइन होने लगा था तो उस वक्त जो पीस एग्रीमेंट था वो शायद मुकम्मल नहीं था. खाली बात हो रही थी यूएस ट्रूप्स के विड्रॉल की, ना कोई सीज फायर के ऊपर एग्रीमेंट हुआ था, ना ही कोई इंटर अफगान डायलॉग के ऊपर प्रैक्टिकल किस्म का कोई एग्रीमेंट हुआ था, और ना ही जो दूसरे टेररिस्ट ग्रुप्स हैं उनके खिलाफ कार्रवाई के लिए कोई अमली कदम उठाया गया था उस वक्त तक. अब जो मेरे ख्याल में पीस एग्रीमेंट हो रहा है उसमें मुझे ये लग रहा है कि यूनाइटेड स्टेट्स ने भी थोड़ा कॉम्प्रोमाइज किया है और अफगान तालिबान भी कॉम्प्रोमाइज करेंगे, क्योंकि उसके बगैर ये एग्रीमेंट बैलेंस्ड नहीं बन सकता, एक और दूसरा इम्प्लीमेंट नहीं हो सकता है. तो ये जो अमेरिकन्स ने कहा है कि हम तकरीबन 7,000 को तकरीबन आधे यूएस ग्रुप जो हैं हम विड्रॉ कर लेंगे अगले चंद महीनों में या चंद हफ्तों में, ये इस बात की इंडिकेशन है कि अमेरिका अपनी पोजिशन को है उसको थोड़ा सा सॉफ्ट कर रहा है. इसी तरह से अभी मैं एक्सपेक्ट करता हूं कि अफगान तालिबान भी हैं वो भी इसी किस्म की कोई ना कोई कंसेशनरी स्टेटमेंट जरूर देंगे, जिसमें ये होगा कि वो मिसाल के तौर पर अगर ये अमेरिकन ग्रुप्स विड्रॉ होने शुरू हो जाते हैं तो वो फिर अमेरिकन ग्रुप्स को अटैक नहीं करेंगे, ये एक कंसेशन वो दे सकते हैं, या वो उन तमाम एरियाज में सीज फायर ले आएंगे वहां पर कोई कार्रवाई नहीं करेंगे जहां से अमेरिकन ग्रुप्स निकल जाते हैं, मगर वो कभी भी ये बात नहीं कहेंगे कि वो अफगान गवर्नमेंट और अफगान गवर्नमेंट ट्रुप्स के खिलाफ अपनी कार्रवाइयां बंद करें. तो मुकम्मल तौर पर सीज फायर नहीं होगा, एक पार्शियल मेरे ख्याल में एग्रीमेंट हो सकता है कि अमेरिकन ट्रुप्स विड्रॉ कर जाएं और ये अमेरिकन ट्रुप्स को टारगेट ना करें और ये उन इलाकों में सीज फायर करें जहां से अमेरिकन जा चुके हैं. अब एक बात खासतौर पर हमें सोचनी चाहिए वो ये कि तालिबान ने 18-19 साल तक इतनी एक भरपूर जंग लड़ी है और अब जब इस जंग के समरात हासिल करने का वक्त आया है तो किसी भी सूरत में कोई ऐसा कदम नहीं उठाएंगे जिससे ये हो कि वो जो उसके फ्रूट्स जो हैं उनके ऑफ देयर लेबर वो बजाय उनके अफगान गवर्नमेंट को मिल जाएं, या अगर अफगान गवर्नमेंट को नहीं मिलते तो तालिबान को उनके साथ शेयर करना पड़ जाए. मेरे ख्याल में वो कभी भी ये नहीं चाहेंगे. और अगर इंट्रा अफगान डायलॉग के होने के बाद कोई ऐसी सिचुएशन बनती है कि अफगान तालिबान और नेशनल यूनिटी गवर्नमेंट में जो लोग हैं ये मिलकर एक कॉम्पोजिट या कोलिशन गवर्नमेंट बनाते हैं,
यूनिटी गवर्नमेंट बनाते हैं जी
जी, अगर ये बहुत देर तक चलेगी, क्योंकि जैसे ही अफगान तालिबान को मौका मिलेगा वो अफगानिस्तान का टोटल कंट्रोल संभालने की भरपूर कोशिश करेंगे.
अच्छा, मेरे पास तो बहुत कम वक्त रह गया. ताहिर खान साहब ये और बताइए कि रीजन की एक और बड़ी कुव्वत है भारत, उसका क्या इंटरेस्ट है? अगर तालिबान वहां पर अपर हैंड हासिल कर लेते हैं तो इंडिया की क्या पोजीशन होगी?
मेरी सेंसर में इस वक्त तो भारत का उसको थोड़ी तशवीश भी है कि तालिबान का किस तरह वो एक जस्ट सिस्टम का हिस्सा बनेंगे वो किस तरह, लेकिन मेरे ख्याल में भारत अब वो जो एक देखने वाली वो एक है कि वो देख रहे हैं कि हालात किस तरफ जा रहे हैं. लेकिन भारत को अब भारत को अमेरिका भी इस सिलसिले में अहमियत भी देना चाहते हैं और वैसे भी इस रीजन में तो भारत का विद्रोह तो नहीं कर सकते, और जो चाइनीज प्रेशर इन्वाए हैं वो भी कई मरतबा भारत गए हैं, जंगे खलीजाज भी गए हैं, फिर भारत और अफगानिस्तान के दरमियान तालुकात की जीत नहीं है तो वो सबको पता है कि बहुत अच्छे उनके तालुकात हैं. तो भारत का तो वैसे भी जो रीजन में है तो एक रोल तो रहेगा, अगर पाकिस्तान में कुछ हसास भी होते हैं और पाकिस्तान हसास है कि भारत के रोल को वो इस वक्त बिल्कुल अफगानिस्तान में वो नहीं, लेकिन मेरे ख्याल में अगर अफगानिस्तान में अमन वाली बात है, अगर अफगानिस्तान में अफगान लोगों की जो 40 साल जंग है उनको खत्म करने का है तो फिर तमाम ममालिक को फिर इस खत्ते के ममालिक को वो ऑन बोर्ड रहेंगे. अब ये तो नहीं है कि सिर्फ दो तीन ममालिक, ये बिल्कुल दुरुस्त है कि पाकिस्तान, ईरान, चीन और सेंट्रल एशिया वो तो बराह रास्त एक किस्म का अफगानिस्तान का अफगानिस्तान के हालात पर उसका असर तो है, लेकिन आप इसके बदले में दीगर ममालिक को इग्नोर नहीं कर सकते. हर मुल्क का एक रोल होना चाहिए मेरी नज़र में अफगानिस्तान में, अगर अमन की बात हो और अगर अपने वो सियासी मफादात वाली बात हो या वो अपने मकासद वाली बात हो, तो मेरे ख्याल में वो जो भी वो सोच रखता है वो सोच गलत है.
बहुत शुक्रिया ब्रिगेडियर इमरान मलिक साहब आपका, ताहिर खान साहब आपका. हम एक छोटा सा ब्रेक लेंगे और उस ब्रेक के बाद फिर हम गुफ्तगू करेंगे बरतानिया के 4 साल के दौरान 3रे आम इंतखाबात के बारे में. لارڈ نذیر ہمارے ساتھ ہوں گے اور ڈاکٹر زبیر اقبال ہمارے ساتھ ہوں گے.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
ویلکم بیک ڈاکٹر زبیر اقبال. 4 سال کے دوران برطانیہ میں 30 عام انتخابات ہو رہے ہیں. کنزرویٹیوز اور لیبرز کے درمیان ظاہر ہے کہ مقابلہ ہے. خاص طور پر بریکسٹ جو ہے وہ ایک بہت بڑا ایشو ہے. کیا کہیں گے آپ ان انتخابات کی کیا اہمیت ہے؟
دیکھیے سب سے بڑی بات تو یہ بات ہے کہ اس دفعہ پہلی دفعہ کافی عرصے کے بعد انگلستان نے جو الیکشن کے جو مقاصد ہیں وہ بڑے کلیئرلی ڈیفائن کیے ہوئے ہیں. یہ کہتے ہیں بالکل اسٹارک قسم کے آبجیکٹو ہیں. ایک لیبر پارٹی جو ہے وہ یہ چاہتی ہے صرف یہی نہیں کہ بریکسٹ نہ ہو بلکہ مور عام جو سب سے عام بات یہ ہے ان کی وجہ ہے وہ یہ کہہ رہے ہیں کہ سوشل سروسز پہ جو ایکسپینڈیچر تھے وہ کم کر دیے گئے ہیں جس کی وجہ سے غریب غریب تر ہوتے جا رہے ہیں, پاورٹی بڑھ رہی ہے اور انکم ڈسٹریبیوشن خراب ہو رہی ہے اور اس کو فکس کرنے کے لیے گورنمنٹ کو اپنی ذمہ داری آگے بڑھانے کی بہت ضرورت ہے. دوسری طرف جو کنزرویٹوز ہیں ان کا صرف ایک مقصد ہے وہ یہ کہ وہ جلدی جلدی بریکسٹ کو امپلیمنٹ کر دینا چاہتے ہیں اور اس کے بعد وہ یہ سوچیں گے کہ ڈومیسٹکلی انہیں کیا کرنا ہے یا کیا نہیں کرنا. تو اس لیے میرا کہنے کا مقصد یہ ہے کہ اس دفعہ جو الیکشن ہو رہے ہیں وہ پہلے الیکشن کے مقابلے میں کافی فرق رکھتے ہیں. اس کی وجہ یہ ہے کہ ملک کے اندر اکنامک کنڈیشنز پہلے ہی خراب ہو گئی ہیں. اس کے ساتھ ساتھ یہ بھی امید رکھی جاتی ہے کہ اگر بریکسٹ ہوتا ہے تو کنڈیشنز اور زیادہ خراب ہوں گی. تو اس لیے دونوں پارٹیز جو ہیں ان کی بہت حد تک بالکل مختلف قسم کے مقاصد ہیں اور انہی مقاصد کو دیکھتے ہوئے وہ آگے بڑھ رہے ہیں. اب بات یہ آ جاتی ہے کہ کون جیتے گا. یہ کہنا بہت مشکل ہے کیونکہ یاد جو جہاں تک سرویس تھے ان کا مطالعہ یہ میں سوچتا تھا کہ ڈیموکریٹ جو کنزرویٹو پارٹی ہے وہ 10 پوائنٹ کی اہمیت رکھتی ہے اور جبکہ امید یہ کی جاتی تھی کہ وہ میجورٹی میں آ جائیں گے اور اس کے بعد وہ بریکسٹ کی طرف چلنے کے قابل ہوں گے. لیکن اب جو لیٹسٹ انفارمیشن ہے اس کی وجہ سے یہ لگتا ہے کہ ان کو اتنی کلیئر کٹ میجورٹی شاید نہ ملے.
اچھا
ان کے شاید پلورالٹی ملے تو جس کی وجہ سے ان کو دوسری پارٹی کے ساتھ پاپلیٹ کرنا ضروری ہو جائے.
صحیح. اچھا ہمیں جوائن کیا ہے لارڈ نذیر نے. لارڈ نذیر جیسا کہ آپ جانتے ہیں کہ برطانیہ کے ایوان بالا کے رکن ہیں اور سیاست بڑی گہری نظر ہے ان کی. یہ بتائیے لارڈ نذیر کے یہ الیکشن سے ہو رہے ہیں ان کی کیا اس وقت برطانیہ کی جو سیاسی زندگی ہے اس کے لیے کتنی اہمیت ہے؟
بہت زیادہ امپورٹنٹ ہے کیونکہ کچھ لوگ تو یہ کہتے ہیں کہ تاریخ میں جو ماڈرن تاریخ ہے اس میں سب سے امپورٹنٹ الیکشن ہے. ایک تو آپ کی جو پالیسیز آپ نے دیکھی 2-3 یہ جو شارٹ ٹرم کی گورنمنٹ آئی اسٹیبلٹی نہیں ہے ملک کے اندر, پھر بریگزٹ کو ڈیسائڈ کرنا ہے. ہماری اکانومی جو ہے وہ ابھی تک اس کی صحیح ڈائریکشن نہیں ہو سکی کیونکہ بریگزٹ کے اوپر فیصلہ نہیں ہو سکا. اور پھر کیونکہ مجھے یہ ایسا وقت یاد آ رہا ہے جب ہیرلڈ ولسن اور ٹیڈ ہیتھ کے زمانے میں یہ جو کوالیشن گورنمنٹس ہوتی تھی اور پھر فیصلے نہیں ہو سکتے تھے. پھر آپ نے دیکھا کہ مارگریٹ تھیچر کی 18 سال کی گورنمنٹ اور 14 سال کی لیبر کی گورنمنٹ جو ہے اس سے کافی اسٹیبلٹی ہوئی تھی. لیکن اب پھر وہی جو ونربلٹیز ہیں اکانومی کے اندر, ہمارے ملک کے جو اسپینڈنگ چاہے نیشنل ہیلتھ سروس کے ہو, ایجوکیشن اور لا اینڈ آرڈر کی سچویشن ہو, تو اس بار بہت سخت ضرورت ہے کہ ہماری کلیئر قسم کی گورنمنٹ ہو. لیکن وہ ہو نہیں رہی جس طرح پہلے اسپیکر فرما رہے تھے کیونکہ ویسے 10 پوائنٹ کا پہلے جو گیپ نظر آ رہا تھا وہ کل رات کو 1-2% تک آ گیا ہے. تو اس سے ظاہر ہے کہ کوئی کلیئر میجورٹی نہیں ہوگی. لیکن ہم نے دیکھا ہے کہ 2-3 بار پہلے بھی جو الیکشن ہوئے ہیں یہاں پہ سرپرائزز ہوتی ہیں. ایک سرپرائز تو آپ کو یہ جو بریگزٹ کے حوالے سے جو ریفرنڈم ہوا تھا اس میں لوگ بڑے کلیئر کہہ رہے تھے جی کہ یہ रिमेन वाले मेजोरिटी होंगे, क्योंकि सारी पॉलिटिकल पार्टीज रिमेन के लिए कह रही थी, लेकिन लोगों ने सरप्राइज किया कि 2% जो है तकरीबन वो ब्रेग्जिट के लिए और 48 point something जो है वो रिमेन के लिए आ गए। तो ट्रीजा मे के इलेक्शन में भी जो है वो लोग समझ रहे थे, ट्रीजा मे समझ रही थी, पंडित ये कह रहे थे कि जनाब उसकी मेजोरिटी इंक्रीज होगी, वो मेजोरिटी इंक्रीज के बजाय वो बिल्कुल जो है वो कमजोर नजर आई और उनकी जो मेजोरिटी है वो स्लैश हो गई, 12-14 सीट्स जो है वो लूज होके तो टोटल बाद में तो खैर नेगेटिव पे आ गई। तो ये जो मेरे ख्याल में जो मेरा थोड़ा सा सियासी तजर्बा है ये क्लियर कट बिल्कुल इससे नहीं पता चलेगा कि मेजोरिटी जिस तरीके से पहले गवर्नमेंट यानी थाचर और टोनी ब्लेयर के जमाने में जिस तरीके से मेजोरिटी गवर्नमेंट्स होती थी, इस तरह होना मुश्किल है। कोलिशन होगी, ऑलरेडी आपको पता है कि जो ब्रेग्जिट पार्टी है उन्होंने तकरीबन 300 जो अपने कैंडिडेट हैं वो विथड्रॉ कर लिए हैं टोरी पार्टी के हक में, और उन्होंने कहा कि अपने लोगों को कि वो वोट कंजर्वेटिव्स को दें, लेकिन इसके बावजूद ये नजर नहीं आ रहा कि कंजर्वेटिव्स बोरिस जॉनसन जो है वो क्लियर मेजॉरिटी हासिल कर लेंगे।
अच्छा, एक सवाल ये पैदा होता है लॉर्ड नजीर का, अगर क्लियर मेजॉरिटी हासिल न कर सके तो फिर जाहिर है उनको छोटी जमातों पर डिपेंड करना पड़ेगा, उनके साथ तो इत्तेहाद बनाना पड़ेगा, तो उस वक्त फिर ब्रेक्सिट की क्या पोजीशन होगी? फिर तो वही सूरत हाल हो जाएगी जो इस वक्त है।
ये बिल्कुल सही बात है, वो बड़ा मुश्किल हो जाएगा। लेकिन ब्रेक्सिट एक तो पार्टी यूकिप है, राइट विंग की कोई और पार्टी, पता है यहाँ पे जिस तरह नॉर्दर्न आइलैंड के अंदर जो एक दो वो पार्टीज हैं वो अपने डील्स करते हैं, क्योंकि वो नॉर्दर्न आइलैंड के लिए ऐसे भी और फिर जो ब्रेग्जिट की जो भी सिचुएशन होगी वो अपने लिए जो है वो अच्छी डील कुछ इकोनॉमिक डील जो है वो हासिल करके कोलिशन के पार्टनर बन सके। लेकिन क्योंकि लिबरल डेमोक्रेट्स पहले कंजर्वेटिव पार्टी के पार्टनर रहे हैं, अब उनका कंजर्वेटिव पार्टी के साथ कोलिशन पार्टनर्स बनना बड़ा मुश्किल है। दो कॉन्ट्रास्ट, एक तो दोनों एक जो है वो रिमेन लिबरल डेमोक्रेट्स रिमेन के हक में है, वो बिल्कुल ही ब्रेग्जिट के खिलाफ है, लेकिन ब्रेग्जिट जो कंजर्वेटिव पार्टी है उन्होंने और स्पेशली बोरिस जॉनसन की जो पोजीशन है वो ब्रेग्जिट के लिए ही जाएगा, तो लिबरल डेमोक्रेट्स का शामिल होना मुश्किल है। फिर स्कॉटिश नेशनलिस्ट भी शामिल नहीं होंगे, क्योंकि उनके हक में भी जो है वो रिमेन ही है और वो भी इलेक्शन जो है वो रिमेन के उसके ऊपर ही जो है वो लड़ रहे हैं। सो डिफिकल्ट सिचुएशन, लेकिन ये रात के 10 बजे के बाद ही हमें शुरू हो जाएगा पता चलना, कल तक ये वाजिया हो जाएगा कि बोरिस जॉनसन जो है वो क्वीन के पास जा सकेंगे रिजाइन होने के लिए या गवर्नमेंट फोक कर दे।
डॉक्टर जुबैर इकबाल, 30 seconds नहीं, ये बताइए अमेरिका के पर्सपेक्टिव से क्या सूरत हाल नजर आती है आपको?
अमेरिका का आपको तो मालूम है कि अमेरिका का ज्यादातर सपोर्ट है, सरकारी सपोर्ट वो तो ब्रेक्सिट की तरफ थी और इसी तरह वो बोरिस जॉनसन के साथ थे। अगर बोरिस जॉनसन की पोजीशन कमजोर हो जाती है तो फिर अमेरिकी पोजीशन यूरोप में कमजोर होती है, जिसकी वजह से ना तो उसको यूरोपियन यूनियन से सपोर्ट मिलती है और ना ब्रिटेन से सपोर्ट मिलती है, तो ऐसी कंडीशन में अमेरिकन पोजीशन जो है उसको रिवाइज करना जरूरी हो जाएगा।
बहुत शुक्रिया लॉर्ड नजीर आपका, डॉक्टर जुबैर इकबाल आपका, और सामने हमारे प्रोग्राम का वक्त खत्म होता है। हमारे आज के प्रोग्राम की प्रोड्यूसर थी फायजा बुखारी साहिबा। आप अपने मेजबान कमर अब्बास जाफरी को आइंदा प्रोग्राम तक के लिए इजाजत दीजिए। खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
بہتر کلو ہرٹز پر یہ ہے وائس آف امریکہ واشنگٹن۔ ہماری ویب سائٹ ہے urduvoa.com۔
پاکستان کے شہروں میں چھوٹے چھوٹے جنگل، خصوصی رپورٹ کے ساتھ میں ہوں یاسمین جمیل۔ شہروں کی فضا کو صاف اور ٹھنڈا کرنے کے لیے صرف 3 سے 5 سال میں چھوٹے چھوٹے جنگل اگانے کا ایک نیا طریقہ، جسے میاواکی طریقہ کہا جاتا ہے، آج کل دنیا بھر کے ساتھ ساتھ پاکستان میں بھی مقبول ہو رہا ہے۔ کراچی میں قائم اربن فارسٹ تنظیم چھوٹے جنگل لگانے کا تجربہ کامیابی سے انجام دے رہی ہے۔ اس تنظیم کے سی ای او شہزاد قریشی نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے اس طریقے کی وضاحت کی۔
ایک ترکیب ہے جو کہ بہت ہی کامیابی اس کے ساتھ کام کرتی ہے، بیکاز یہی کے مقامی درختوں کے اوپر مشتمل ہے، یہی کی جو آب و ہوا ہے اس سے مطابقت رکھنے والے تمام پودوں کو شامل کرتی ہے، تو وہ جنگل بڑی تیزی سے بڑھتا ہے اور بڑی تیزی کے ساتھ اپنے ریزلٹ دکھاتا ہے، اور اس کی وجہ سے حشرات اور تمام چرن پرند اور وہ تمام چیزیں واپس آنا شروع ہو جاتی ہیں جو کہ بھاگ گئی ہیں، جن کو یہاں پہ گھر نہیں ملتا، جو کہ رہنے کی جگہ نہیں ملتی۔
یہ طریقہ پاکستان میں متعارف کرانے میں بھارت کے ایک ماحولیات کے علمبردار اور ایک بین الاقوامی سطح کی تنظیم اے فارسٹ کے فاؤنڈر شوبندو شرما اہم کردار ادا کر رہے ہیں۔ گزشتہ دنوں وائس آف امریکہ سے گفتگو کرتے ہوئے انہوں نے اس طریقے پر بات کی، جس کی مدد سے صرف 10 سال میں ایک ایسا قدرتی جنگل تیار ہو جاتا ہے جو عام حالات میں 100 سال میں تیار ہوتا ہے۔
تو میاواکی میتھڈ سے جنگل لگانے کے لیے سب سے پہلے اس جگہ کے جو مقامی درخت ہیں، جو دیسی درخت ہیں، ان کا ایک سروے کرنا ہے، ان جگہوں پہ جانا ہے جہاں پر درخت خود بخود اگ رہے ہیں، انہیں کوئی مینٹین نہیں کرنا۔ دوسرا، آپ کو جنگل کی مٹی تیار کرنی ہے، تو ایسی مٹی بنانی ہے جو زرخیز ہو، ملائم ہو، جو نمی روک کے رکھ سکے۔ تو مٹی میں کچھ چیزیں ملاتے ہیں، 1 میٹر کی گہرائی تک اسے کھودتے ہیں، اس کو سافٹ کر دیتے ہیں۔ ایک اسکوائر میٹر میں 3 سے 5 درخت ہم لوگ لگاتے ہیں، اس کو پرال سے ڈھک کر رکھتے ہیں، پانی دے کے مٹی کی نمی برقرار رکھتے ہیں، گھاس وغیرہ نکالتے رہتے ہیں۔ 2-2.5 سال کے اندر یہ جنگل اتنا گھنا ہو جاتا ہے کہ اسے نہ پانی دینے کی ضرورت ہے، نہ کسی رکھ رکھاو کی، اور پھر یہ بڑھتے بڑھتے 10 سال میں 100 سال جتنا پرانا ہو جاتا ہے۔
انہوں نے مزید کہا،
ہم لوگ تقریباً 150 جنگل لگا چکے ہیں، 148، اور دنیا کے 10 ملکوں میں لگا چکے ہیں۔ بھارت کے باہر سب سے زیادہ نیدرلینڈس پہ ہے، اس کے علاوہ سنگاپور، یو ایس، کافی جگہوں پہ اس کو لگایا ہے۔
ایسے میں کہ جب پاکستان اور بھارت کے درمیان ماحول کشیدہ ہے، شوبندو شرما نے حال ہی میں پاکستان میں چھوٹے جنگل لگانے کے متعدد پروجیکٹس میں مدد کے لیے پاکستان کا دورہ کر کے دونوں ملکوں کے درمیان ماحول کو بہتر بنانے کی ایک کوشش کی۔
دیکھیے، ایک چیز تو یہ ہے کہ جو کام ہم لوگ کر رہے ہیں، جن درختوں کے ساتھ کام کر رہے ہیں، ان کو تو یہ پتا بھی نہیں ہے کہ وہ پاکستان میں کھڑے ہوئے ہیں، انڈیا میں کھڑے ہوئے ہیں۔ جب ہمارے درخت بنا یہ دیکھے اگتے ہیں کہ وہ پاکستان میں اگ رہے ہیں، راجستھان میں اگ رہے ہیں، تو ہم لوگ کو بھی سوچ میرے خیال آگے کی رکھنی چاہیے۔
کراچی کے اپنے نئے اور پرانے پروجیکٹس کا ذکر کرتے ہوئے شوبندو شرما نے کہا،
کراچی میں جو ہمارا پروجیکٹ ہے اربن فارسٹ نام سے، اس میں 400 اسکوائر میٹر کا جنگل 4 سال پہلے لگایا تھا، پھر شہزاد صاحب نے اس میں کافی اضافہ کیا، بہت سارے ہزاروں نئے درخت لگاتے رہے ہمارے میاواکی میتھڈ سے، اور اب 100 اسکوائر میٹر ہم نے 3 دن پہلے لگا دیا ہے۔ تو 15 لوگوں کا ایک چھوٹا سا گروپ تھا، ان 15 لوگوں کو ہم نے 1 دن کلاس روم میں ٹریننگ دی اور 1 دن سائٹ پر ٹریننگ دی، ہم نے جنگل لگایا بھی اور جنگل کیسے لگاتے ہیں یہ سکھایا بھی۔
انہوں نے مزید کہا،
ہم لوگ کی یہ کوشش یہ بھی رہتی ہے کہ زیادہ سے زیادہ لوگ اس کام کو سیکھیں، اور پھر اپنے اپنے گھروں میں، اپنی اپنی جگہوں میں میتھڈ کو پریکٹس کریں، نئے جنگل لگائیں۔
اور اربن فارسٹ کے فاؤنڈر شہزاد قریشی نے شہروں میں جنگل لگانے کی اپنی کوششوں پر بات کرتے ہوئے وائس آف امریکہ کو بتایا،
اپنی مدد آپ کے تحت پہلے تو ایک پارک کراچی میں تھا جس کو ہم ایک جنگل میں تبدیل کرنے کی کوشش کر رہے ہیں، اس کے علاوہ تقریباً 10 اور جگہوں پہ لوگوں کے ساتھ مل کے وہاں ان کے گھروں میں، ان کے اسکولوں میں، مسجدوں کے باہر، مختلف جگہوں پہ اس طرح ہم نے چھوٹے چھوٹے فارسٹ لگا کے ان کو دیے، جو کہ ماشاء اللہ سب بہت اچھے طریقے سے چل رہے ہیں۔ لاہور میں بھی ہم نے 3 کے قریب 3 فارسٹ ایسے لگائے ہیں۔
اور میڈرڈ سے اقوام متحدہ کی کانفرنس میں شریک پاکستان کے وفاقی وزیر اور آب و ہوا سے متعلق وزیر اعظم کے مشیر ملک امین اسلم نے وائس آف امریکہ سے بات کرتے ہوئے کہا کہ ان کی حکومت ملک کی آب و ہوا کی بہتری کے لیے دوسرے اقدامات کے ساتھ ساتھ شہروں میں چھوٹے جنگل لگانے کے بارے میں بھی اقدامات کر رہی ہے۔
لاہور کے اندر ہم کافی فوکس کر رہے ہیں، سب سے پہلا کام ہے کہ زمین آئیڈینٹیفائی کریں، تو تقریباً 60,000 کنال لاہور کے اندر خالی کرایا گیا قبضے سے، اور اس تمام کے اوپر انشاءاللہ اربن فورسٹری کا انیشیٹو جو ہے وہ لانچ کیا جائے گا۔
یہ تھی پاکستان کے شہروں میں چھوٹے چھوٹے جنگل لگانے کے بارے میں ایک خصوصی رپورٹ۔ یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن۔